जो इंसर्जेंट होते हैं वो मुल्क के खिलाफ बगावत करते हैं। ये एक आध परसेंट जो लोग हैं उनके हाथ में कुछ नहीं आएगा। और अब तो जो मेरे पास लेटेस्ट इन्फॉर्मेशन आई है, बरामदा मुफ्ती अफगानिस्तान से भी भागने की कोशिश कर रहा है और तीन मुल्कों ने उसने डिफरेंट जगह पोलिटिकल असाइलम भी उसने क्लेम किया है और उन लोगों ने हमें कॉन्टेक्ट भी किया है। तो मेरी दरख्वास्त होगी आपके विसाजत से, अगर बरामदा मुफ्ती साहब सुन रहे हैं, मेरे बच्चे मेरे भाई, पाकिस्तान आपका है, आपके बावजदाद जिन्होंने पाकिस्तान को बनाया, लोगों के बहकावे में मत आओ। अगर किसी मुल्क के दो तीन कैपिटल्स में आप चले गए हो, वो समझते हैं जो मैं बात कर रहा हूँ, तो उससे मुल्क को नुकसान नहीं होगा, लेकिन एक वो दबा ना लेके जाओ कि आपने पाकिस्तान के खिलाफ काम किया। हाँ, मैं मानता हूँ कि बलूची भाइयों को के महरूम रखा गया और हमने उनकी महरूमियों को खत्म करना है।
डे नाइट न्यूज के साप्ताहिक कार्यक्रम फेयर एंड स्क्वेयर में आपका स्वागत है। ये एक ऐसा शो है जहां हम जानी मानी हस्तियों के साथ खास मुलाकात करते हैं, लेकिन आज हमारे मेहमान कोई मशहूर हस्ती नहीं बल्कि अफगानिस्तान के जर्नलिस्ट हैं जो कुछ अजीब से हालात में भारत पहुंचे हैं। हम मोहम्मद नवाब मोमन से बातचीत करेंगे, जिनका दावा है कि पाकिस्तान की खुफिया एजेंसी इंटर सर्विसेज इंटेलिजेंस यानी ISI ने उन्हें बलूच नेता नवाब अकबर बुख्ती के पोते ब्रह्मदा बुख्ती को मारने का जिम्मा सौंपा था। आपको यह मालूम होगा कि जनरल परवेज मुशर्रफ के निजाम में नवाब अकबर बुख्ती को पाकिस्तान फोर्सेज ने मार गिराया था। माना जाता है कि उनके पोते ब्रह्मदा बुख्ती फिलहाल अफगानिस्तान में निर्वासित जीवन बिता रहे हैं, यानी वो वहां एग्जाइल में हैं। जर्नलिस्ट नवाब मोहम्मद अफगानिस्तान से भाग कर आए हैं और वो यहां रेफ्यूजी स्टेटस मांग रहे हैं। नवाब मोहम्मद, आपका फेयर एंड स्क्वेयर में स्वागत है। उससे पहले आपका भारत और चंडीगढ़ में स्वागत है।
शुक्रिया जी।
बतौर जर्नलिस्ट नवाब, आप कौन सी संस्था के साथ अभी जुड़े हुए हैं?
मैं तो एक आजाद जर्नलिस्ट हूं। मैं कुछ टीवी चैनल्स के लिए फ्रीलांस काम करता हूं।
तो आप ये बताइए कि आप हिंदी और उर्दू इतनी अच्छी कैसे बोलते हैं?
मैं जब रशियन अफगानिस्तान में थे, कुछ अरसा पाकिस्तान में भी रह चुका हूँ, तो इंडिया भी कई बार आया हूँ। और वैसे अफगानिस्तान के लोग अक्सर इंडियन प्रोग्राम देखते हैं।
इस समय जो करजाई सरकार है अफगानिस्तान में, वो सिचुएशन के कितने कंट्रोल में है?
बहुत मुश्किलात का अभी भी सामना है। बहुत से ऐसे लोग हैं जो गवर्नमेंट में है मगर वो या तो पाकिस्तान के साथ उनका ताल्लुक है
या तालिबान का साथ दे रहे हैं,
या तालिबान का साथ दे रहे हैं। ऐसे लोगों की कमी नहीं है।
और जो अफगानिस्तान में नामा निगार हैं, जो जर्नलिस्ट हैं, उनकी जो लाइफ हो कितनी सुरक्षित है इस समय?
अभी अमन नहीं है, वहां पे जंग हो रहा है, वहां पे प्रॉब्लम का ज्यादा सामना करना पड़ रहा है जर्नलिस्टों को। मीडिया में भी ऐसे बहुत लोग है या न्यूज है जो डायरेक्टली उनके बाहर के लोगों के साथ उनका राबिता है। तो खास तौर पर जो आजाद जर्नलिस्ट है, जो बेतरफ लोग हैं, उनको ज्यादा मुश्किल का सामना करना पड़ता है।
नवाब, ऐसा माना जाता है कि जो बलूच मूवमेंट है, जो ट्राइबल एरियाज पाकिस्तान में हैं, उनको पाकिस्तान सरकार दबाने की कोशिश कर रही है और जो मूवमेंट है उसको अफगानिस्तान से काफी शय मिल रही है, आपका क्या मानना है?
असल बात तो यह है कि वहां बहुत ज्यादा मुश्किल है। रोज बलूच के जो लिबरेशन पार्टी है उनकी और पाकिस्तानी फोर्सेस के साथ झड़पें होती है, धमाकी होती है, लोग मरते हैं। मगर ये कि अफगानिस्तान की तरफ से उनकी हिमायत बजाहिर कोई ऐसे मालूम नहीं है। हमने नहीं देखा कि कई बलूचों का कैंप हो या और उनकी कोई ट्रेनिंग सेंटर हो या अफगानिस्तान गवर्नमेंट की तरफ से उनको कोई मदद मिल रहे हो, ऐसे कोई बजाहिर वो नहीं है।
आप खुद बलूच हैं या पश्तून हैं आप?
नहीं, मैं मुमन कौम से ताल्लुक रखता हूं और सूबा कुनड़ से मेरा ताल्लुक है।
आपने क्योंकि बलूचिस्तान या बलूच मूवमेंट के ऊपर कुछ काम किया है, तो आपको क्या लगता है जो ग्रेटर बलूच मूवमेंट है, कुछ हिस्से बलूच जो हैं वो ईरान में भी हैं, वो कितनी स्ट्रांग है?
इस वक्त बहुत मुश्किलात का उनको सामना करना पड़ रहा है। जो उनकी बुनियादी हुकूक है وہ پاکستان کی طرف سے ان کو نہیں مل رہے، اور یہی وجہ ہے جو اس وقت بلوچ لوگ پاکستان کے خلاف اٹھ کھڑی ہوئی ہے. آپ کو معلوم ہے کہ بلوچ لیڈر اکبر بگٹی پاکستان آرمی کے آپریشن میں مارا گیا، اور ان کے جو بچے ہیں وہ کچھ تو زیر نظارت ہے اور کچھ ملک سے باہر نکلے ہوئے، مگر ان کی جو سٹرگل ہے، ان کی جو کوشش ہے آزادی کا، وہ جاری ہے.
اکبر بگٹی ان کو شاید پاکستان نے، فوج نے 2006 میں مار گرایا تھا.
جی ہاں.
اب ایسا مانا جاتا ہے کہ ان کے جو پوتے ہیں برمدا بگٹی، جی، وہ شاید افغانستان میں رہ رہے ہیں.
ابھی یہ کہ افغانستان میں رہ رہے یا افغانستان کبھی آتا ہے وہ تو معلوم نہیں ہے، مگر وہ اکثر قبائلی ایریا جو بلوچستان اور افغانستان کے صوبہ ہلمند اور قندہار میں ہوتا ہے، اسی آس پاس ہوتے ہیں.
اور یہ سچ ہے کہ وہ وہاں سے موومنٹ چلا رہے ہیں، کیونکہ ان کے جو دوسرے کزنز ہیں وہ تو اب شاید سردار بنے ہوئے ہیں پاکستان میں.
بہرحال وہ موومنٹ تو چلا رہے ہیں، مگر کہاں سے چلا رہے ہیں، وہاں کے مراکز کہاں پر ہے، یہ ابھی نہیں معلوم.
ہم نے سنا تھا کہ آپ نے برمدا بگٹی کا انٹرویو بھی کیا تھا، یہ سچ ہے؟
جی ہاں، تقریباً 3 سال پہلے قبائلی علاقے میں جو پشین کے قریب ایک علاقہ تھا، میں اپنے بلوچ ایک دوست کے ساتھ گیا تھا، تو ان کے ساتھ میری انٹرویو ہوئی تھی.
تو انہوں نے آپ کو انٹرویو میں کیا بتایا تھا؟
انہوں نے جب ہم نے ان سے پوچھا، انہوں نے صرف اپنے اس عزم کا اظہار کیا کہ جب تک بلوچوں کے حقوق، بنیادی حقوق ان کو نہیں ملتے، اور جب تک بلوچوں پر سے پنجاب کا ظلم اور استبداد ختم نہیں ہوتا، ان کا جدوجہد جاری رہے گا.
ایسا مانا جاتا ہے کہ وہ ماڈرن خیالات کے انسان ہیں، اور شاید انہوں نے یہ بھی کہا ہے کہ جو سسٹم، پرانا سردار سسٹم ہے بگٹی ٹرائب میں، وہ شاید اگر لوگ نہیں چاہیں گے، اگر ٹرائبلز نہیں چاہیں گے، تو یہ ختم بھی کیا جا سکتا ہے اور ڈیموکریسی لائی جا سکتی ہے.
ہو سکتا ہے، بظاہر ان کے ساتھ جو بات ہو رہی تھی فعلاً، تو وہ بلوچستان کی آزادی کی جدوجہد کر رہے، اور سب سے پہلا جو ہے نا ان کا پہلا مقصد ان کی بلوچستان کی آزادی ہے.
کیونکہ آپ افغانستان میں رہ رہے ہیں، آپ کو کیا لگتا ہے کہ جو بلوچ موومنٹ ہے یہ کتنی اسٹرانگ ہے اس سمے؟
بلوچ موومنٹ یا بلوچستان کے جو ابھی پاکستان کے خلاف جس نے جدوجہد شروع کی ہے، بلوچ لبریشن آرمی، انہوں نے کافی مشکلات پیدا کی ہے. وہاں سے جو خبریں مل رہی ہیں، ہر روز سیکورٹی کے ساتھ جھڑپیں ہوتی ہے. جو بھی قوم اپنی آزادی چاہے، چاہے ان کے پاس کچھ بھی نہ ہو، وہ آخر اپنی مقصد میں کامیاب ہو جاتی ہے، اس لیے کہ زبردستی اور زور پر کبھی حکومتیں نہیں چلتی.
نواب محمد، ابھی آپ کو افغانستان چھوڑنا پڑا ہے، سنا ہے کہ آپ کو جان لیوا دھمکیاں بھی ملی ہیں، کیا وجہ تھی؟
جب 3 سال پہلے میرے بگٹی کے ساتھ انٹرویو ہو گئی، تو میں پہلا ہی افغان جرنلسٹ تھا جس نے ایک بلوچ لیڈر کے ساتھ انٹرویو کیا. اسی وقت سے ہی میں پاکستان یا آئی ایس آئی کی نظر میں آ گیا تھا، اور میرے ساتھ کئی طرح سے انہوں نے قریب آنے کی کوشش کیا. میرے دوست بن کے کئی بار ان کے ایجنٹ آئے میرے ساتھ بزنس میں، میرا کنسٹرکشن کا بزنس بھی ہے، بزنس پارٹنر ہو گئے میرے ساتھ. میرے ساتھ جن کے تعلق تھا میڈیا میں، جو میں ایک کا نام لے سکتا ہوں، جو حاجی ایوب نام کے، جو پاکستان میں آفاق کے نام پہ ایک میگزین ہے، اس کا چیف ایڈیٹر بھی ہے.
جی.
اور افغانستان میں ڈائمنڈ بریکوٹ کنسٹرکشن کمپنی کا چیف بھی ہے، افغانستان میں کام کر رہے ہیں، پی آر ٹی سے انہوں نے کئی پروجیکٹس لیے ہیں، اور اس وقت پاکستان میں وہ رہ رہے ہیں. اصل میں وہ افغان ہیں، مگر وہ اس کی رہائش پاکستان میں ہے، پاکستان کی نیشنلٹی اس کو مل چکی ہے، اسلام آباد میں اور پشاور میں اس کے اپنے گھر ہے.
تو وہ آپ کے دوست بن گئے؟
میرے دوست بن گئے. وہ ایک بار آئے، انہوں نے کہا کہ میں بگٹی سے انٹرویو کرنا چاہتا ہوں. تو میں نے سوچا کہ چلو، یہ تو
یہ کب کی بات ہے، کب آئے آپ کے پاس، پہلی بار کب ملے، اور جب انہوں نے کہا کہ وہ بگٹی سے انٹرویو کرنا چاہتا ہے؟
وہ تقریباً 3 سال پہلے جب میں نے انٹرویو کیا تھا، اس کے ایک مہینہ ڈیٹ کے بعد ہی آ کے میرے سے انہوں نے کہا. تو میں نے کہا میں کوشش کرتا ہوں. بہرحال جب میں نے رابطہ کیا، تو वो लोग जो है ना इंटरव्यू नहीं करना चाहती थी, और उसने इस बीच दो तीन साल के दौरान जो है ना मेरे बहुत करीब आने की कोशिश की, हालांकि मेरे बिजनेस पार्टनर भी बन गया। उसका मकसद बिजनेस नहीं था, उसका मकसद एक तो ये था कि मैं मीडिया से दूर रहूं और प्राइवेट बिजनेस में ही लगा रहूं, और ये था। दूसरा मकसद उसका ये था कि वो किसी तरह मुझे बिजनेस में ऐसे फंसाए और सब कुछ अपना हयात मिले कि मुझे मजबूरन उसका हर कहना मानना पड़े। वो कह रहा था कि हम अगर आप हमारा साथ दे दें तो हम आपके बहुत बड़े बड़े प्रोजेक्ट इधर दिलाएंगे, हमारा कॉन्टेक्ट इधर बहुत ज्यादा है।
तो आपको कोई शक हुआ कि ये शायद ISI के साथ इनका कोई कनेक्शन है?
शुरू में तो नहीं हुआ था, बाद में जब इनके साथ कुछ अरसा रहा तो शक हो गया और तकरीबन यकीन हो गया, और उसी की वजह से मैं खुद भी और नहीं चाहता था कि इसके साथ मेरे पार्टनरशिप रहे। और तकरीबन एक साल पहले मैंने उसके साथ पार्टनरशिप खत्म कर दिया, बहरहाल उनके साथ ताल्लुक जारी था। फिर तकरीबन 8 महीने पहले उसने मुझे इस्लामाबाद से फोन किया और उसने कहा कि मैंने आपके लिए एक बहुत बड़ी प्रोजेक्ट की बात की है और तुम्हारे बहुत ही फायदे की बात है। तो मैंने कहा कि ऐसी कौन सी बात है? उसने कहा कि मैं फोन पे नहीं कह सकता, मैं काबुल आपके आके आपको बता दूंगा। जब वो काबुल आ गए तो उसने कहा कि देखो हमें पता है कि तुम लोग जो है ना तुम यानी कि मैं सिर्फ वाहिद ही अफगान जर्नलिस्ट हो जो बलूचों के साथ तुम ताल्लुक रखते हो, और अभी तक जो है ना जो वहां कुछ होता है उनका जो स्पोक्समैन है वो आपको खबर देता रहता है और उनसे आप किसी भी तरह मिल सकते हो।
तो आप 6-8 महीने पहले की बात,
जी हाँ, तो ये काम आपको करना पड़ेगा। मैंने कहा कि अगर इंटरव्यू की बात है तो वो तो उनकी मर्जी है, करेंगे कि नहीं।
क्या इंटरव्यू मांग रहे थे वो?
पहला तो उसने इंटरव्यू की बात की
जी।
मैंने कहा ये तो इतनी बड़ी बात नहीं थी जो आपने कहा कि बहुत बड़ा प्रोजेक्ट है। फिर उसने कहा कि अब आप हमारे दोस्त हैं, अब आपसे क्या छुपाना, आपको इस काम में हमारा साथ देना ही पड़ेगा।
किस काम में?
बाद में उसने बताया कि क्या काम है। मैंने कहा क्या काम है? उसने कहा कि हम इंटरव्यू का एक प्रोग्राम बना लेंगे और इसी इंटरव्यू में उसको खत्म करेंगे,
ब्रह्मदा बुक्ति को।
जी हाँ, क्योंकि ये बहुत ही खतरनाक बात थी और फिर हमारे लिए नामुमकिन बात थी, इसलिए कि बलोच लीडर हमारे अफगानों के मेहमान है तो हमारा जमीर भी ये कबूल नहीं करता, इसमें अगर हमारे जान भी जाए तो भी हम ऐसा काम नहीं करेंगे।
तो आपने ना कर दी?
हमने ये प्रोग्राम बनाया कि इससे पहले कि ये उसको कोई जरर पहुंचाए, इस काम को कैसे इनको रोका जाए। फिर हमने अपने जो गवर्नमेंट में मसूल इदारे हैं उनसे की बात शरीक की, हमने इस बड़े खतरे से उनको आगाह किया और हमने उनसे कहा कि हाजी अयूब और उसके साथी इनको यानी कि बरामदा बुकटी को मारना चाहते हैं, और उन्होंने मुझे ये ऑफर किया है कि अगर आप हमारा साथ देंगे तो हम आपको कम से कम $8 लाख दे देंगे।
$8 लाख आपको ब्रह्मदा बुक्ति के मारने का देंगे?
जी जी हाँ,
उन्होंने ऐसे हिंदुस्तान की रकम में करीब ये 4.25 करोड़ रुपए बनता है।
ऐसा ही जब हमने ये बात अपने जो इदारे है गवर्नमेंट के उनसे कही तो उन्होंने इनको पकड़ने का और इस काम से इनको रोकने का प्रोग्राम बना दिया, और उन्होंने हमसे को ये मशवरा दिया कि जब इसलिए कि इनको कुछ शक न हो जाए आप उनसे ये कहे कि ठीक है हम आपका मदद करेंगे, उसमें हम कुछ सोचेंगे, अगर ये काम हम कहते कि नहीं करेंगे शायद ये किसी और तरीके से उन तक पहुंच जाते और किसी और तरीके से उसको कोई जरर पहुंचा दे। बहरहाल हमें उसको बचाना भी था, इसलिए हमने उनसे कहा कि ठीक है हम आपके इस काम में मदद करेंगे। ये बात काफी अरसा चली, इनका आना जाना होता था, तो फिर बाद में उन्होंने बहुत ही इसरार किया कि भाई आप कैसे करेंगे और कब करेंगे। तकरीबन 1.5 महीने पहले हाजी अयूब फिर काबुल आ गया, और उन्होंने कहा कि भाई अभी न मेरे पास टाइम है और न आपके पास टाइम, हम आपको सिर्फ एक महीना देंगे और हम इस अभी आपको जो है ना एक चूलर जो सराफ है काबुल में, इसमें इसका पूरा एड्रेस है, ये हाजी तुराबाज खान के नाम पे है, काबुल सराफी बाजार में उसका दुकान है।
क्या लिखा है इसमें?
इसमें ये लिखा है कि मोहतरम ग्रान पाचा जो हाजी अयूब का पार्टनर है और हाजी अयूब की तरफ से 8 लाख US डॉलर तुराबाज खान जो दुकान का मालिक है इसके पास जमा हो गए और ये पैसे नजीबुल्ला जिस प्लान में मेरा सिक्योरिटी इंचार्ज भी है
जी।
और मेरा जो कंस्ट्रक्शन का काम हो रहा है लोगर में उसमें सुपरवाइजर भी है
जी,
उसके नाम पे ये पैसे जमा हो गए। इसमें ये लिखा है कि ये पैसे इस वक्त नजीब को मिलेंगे कि हाजी अयूब और ग्रान पाचा इस दुकानदार को फोन करेगा
जी
या खुद आके उसको बताएगा, इनके काम होने के बाद ये पैसे हमको मिलेंगे।
तो फिर आपने क्या किया जब आपको उन्होंने ये ऑफर दी, तो फिर आपने क्या किया?
इस ऑफर की जो ना के बाद हमने अपनी जो इदारे थे उनको बता दिया, उनके मशवरे पर ही हमने ये काम किया।
अफगानिस्तान सिक्योरिटी एजेंसीज को,
जी
एजेंसीज को बता दिया,
उसके बातें रिकॉर्ड हो गई, उसके
हाजी अयूब की बात ये करते हुए बात रिकॉर्ड हो गई
जी हाँ, इसकी तस्वीरें ले गई और इसकी बातें रिकॉर्ड हो गई और उसको पकड़ने का प्लान भी बन गया।
लेकिन ये बहुत बड़ा रिस्क नहीं लिया आपने? अगर आप ये टेप रिकॉर्डिंग करते पकड़े जाते तो शायद आपकी आपकी जिंदगी भी खतरे में पड़ती थी।
इसका तो हमने पहले बंदोबस्त किया था, इसलिए हाजी अयूब जहां हमसे मिलने आए थे तो वो अकेले थे और उसके पास कोई असला वगैरह नहीं था और हम उसको अपने ही ऑफिस में लेके गए थे जहां पे से पहले से कैमरा रिकॉर्डर वगैरह सब कुछ रखा हुआ
था। कंस्ट्रक्शन कंपनी का ऑफिस जो था
जी हाँ,
तो कंस्ट्रक्शन कंपनी आप चलाते हैं तो आपके पास कोई वहां पे सिक्योरिटी बंदोबस्त भी है?
जी हाँ, हम वहां पर जो भी कंपनियां हैं उनको गवर्नमेंट की तरफ से उनकी सिक्योरिटी के लिए जब काम हो, कोई प्रोजेक्ट उनके पास हो तो उनको सिक्योरिटी देते हैं।
कैसी सिक्योरिटी?
जैसे कि अभी मेरे पास तकरीबन 15 बंदे जो थे वो लोगर में जो रोड कंस्ट्रक्शन है उसमें मेरे साथ सिक्योरिटी के काम करते थे, उनके पास क्लाशिंकोफ पीका जो बड़ी मशीन गन है, रॉकेट लॉन्चर तक भी हमको मिला था।
मतलब आप अपनी कंस्ट्रक्शन कंपनी में क्लाशनिकोव और रॉकेट लॉन्चर लॉन्च मतलब करके रखते हैं?
वहाँ की सिक्योरिटी सिचुएशन जो है ना हालत बहुत खराब है, अब जब आप पर अटैक होते हैं तो उनके पास रॉकेट लॉन्चर होते हैं, बड़ी मशीन गनी होते हैं, तो उसके मुकाबला करने के लिए तो ऐसा ही असला रखना पड़ता है।
लेकिन नवाब मोहम्मद, आप जब हिंदुस्तान में आते हैं यहाँ पे तो क्लाशनिकोव का सवाल ही नहीं पैदा होता कि लोग उठा सके, तो आप फिर बड़ा इनकम्प्लीट नहीं फील करते हैं?
यहाँ तो अफगानिस्तान जैसी हालत नहीं है, वहां पर तो सैकड़ों मुसल्ला ग्रुप है जिनके पास बड़े बड़े असलहे है, सुसाइड अटैकर है उनके पास और वो किसी भी तरह आपको किसी किस्म का भी हमला कर सकता है।
यहां हम लेंगे एक छोटा सा ब्रेक, लौटेंगे तो नवाब मोहम्मद के साथ अपनी गुफ्तगू जारी रखेंगे। ब्रेक के बाद आपका स्वागत है। हम बात कर रहे हैं अफगानिस्तान के जर्नलिस्ट नवाब मोहम्मद से जो कुछ अजीब से हालात में भारत पहुंचे हैं। आपके पास बड़ी डिफिकल्ट चॉइस थी, एक तरफ 8 लाख US डॉलर आपको ऑफर हुए और दूसरी तरफ शायद मौत।
जी हाँ,
तो आपने कैसा फैसला किया?
फैसला तो शुरू से हमारा ये नहीं था कि किसी भी तरह हम जो है ना ये पैसे कबूल कर लेंगे, हमारे शुरू से ही बात यही थी और फैसला यही था कि किसी तरह बरामदा बुगटी की जान को बचाए। बरामदा बुगटी अगर कभी अफगानिस्तान में आया भी था तो हमारा मेहमान था और बलूच एक बलूच लीडर है, तो किसी तरह ये इससे जो है ना पश्तूनों और बलूचों में एक बहुत बड़ी दुश्मनी पैदा हो सकती थी, फिर अफगानियों के लिए बहुत शर्म की बात थी
जी
कि उनके हाँ अगर कोई पनाह ले ले تو اس کو اگر ہم مارتے تو یہ ہمارے لیے بہت شرم کی بات تھی.
تو یہ پلان کیا تھا, کیسے مارنا تھا برمدا بکتی کو, گولی سے مارنا تھا یا بم سے؟
انہوں نے ہم کو ان کے مارنے کے لیے صرف یہ پیسے جمع کرائے تھے. اس کو کیسے مار دیا جائے وہ پلان ہم پر چھوڑ دیا تھا. انہوں نے یہ بھی آفر کیا تھا کہ اگر آپ کو کسی چیز کی ضرورت پڑے گی وہ ہم آپ کو دے دیں گے. اگر آپ کو سوسائڈ اٹیک والا بھی چاہیے, ایک دو تین جتنے بھی چاہیے وہ بھی ہم آپ کو دے دیں گے.
بندے
بہرحال آپ کی اپنی سیکورٹی ہے, اس کے ان کے پاس اچھا اسلحہ ہے, پیکا راکٹ کلاشنکوف سب کچھ ہے, تو آپ اپنی سیکورٹی سے بھی اس میں کام کر سکتے ہیں. ان کا پروگرام تو یہ تھا کہ جب وہ کابل آ گئے, یہ سب کچھ ریکارڈ ہوا ان کا, یہ باتیں ان کے سب ریکارڈ ہو گئی اور گورنمنٹ جو ادارے تھے ان کے پاس یہ پہنچ گئی. ان کے پکڑنے کا پلان بھی بن گیا تھا.
تو وہ حاجی ایوب کو پکڑ پائے پھر؟
انہوں نے کہا کہ میں دبئی جاؤں گا اور دوسرا میٹنگ ہمارا دبئی میں ہوگا. ان کے پاس افغان پاسپورٹ بھی تھا اور پاکستانی. شاید ہماری ایجنسیاں اس کو پکڑنے کے لیے یہ سوچ رہے تھے کہ جب یہ دبئی سے واپس آئے گا تو کابل میں ان کو پکڑے گا, مگر اس کے پاس پاکستانی پاسپورٹ بھی تھا اور وہ اسی پاکستانی پاسپورٹ پہ پاکستان کا ویزا لگا کے واپس اسلام آباد چلا گیا, ان کے ہاتھ سے نکل گیا. پر ہمارے لیے ایک بہت بڑا خطرہ بن گیا.
نواب محمد, ایک اسائنمنٹ کی تو آپ نے بات کی کہ آپ کو کہا گیا کہ برمدا بکتی کو مارنا ہے, اس کے علاوہ کوئی اور بھی اسائنمنٹ دی تھی ان لوگوں نے؟
جی ہاں, انہوں نے کہا کہ آپ کو اس کام کے کامیاب ہونے کے بعد انڈین ایمبیسیڈر کے مارنے کا بھی ہم پروجیکٹ دیں گے, اور اگر آپ نے وہ کر دیا تو اس کا آپ کو $15,00,000 ملے گا.
یہ کب کی بات ہے نواب؟
یہ جب لاسٹ ٹائم میں پیسہ جمع کرانے آئے تھے اس وقت انہوں نے کہا تھا.
لیکن ان کو کیسے لگا کہ آپ انڈین ایمبیسیڈر کو ٹارگٹ کر سکتے ہیں؟ آپ کی انڈین ایمبیسی میں آنا جانا تھا؟
ان کو یہ یقین ہو گیا تھا کہ یہ کام برآمدہ کام کر سکتے ہیں, تو اس میں جو ہے نا ہم کابل میں جو کرمنل گروپس ہے اس کا بھی مدد لے سکتے ہیں.
لیکن آپ نے تین چار بار اپنی بات چیت کرتے وقت آپ نے کہا کہ اس کے پیچھے آئی ایس آئی تھا یا آئی ایس آئی یہ کروا رہی تھی, آپ کو یہ کیسے شورٹی ہے کہ یہ واقعی آئی ایس آئی سب کے پیچھے تھی اور یہ کوئی حاجی ایوب یا اور کوئی انسان صرف آئی ایس آئی کا نام نہیں لے رہا تھا؟
نہیں, شروع میں تو اس نے نام نہیں لیا تھا. شروع میں تو اس نے ایسی کچھ سٹوری بنائی تھی. انہوں نے کہا تھا کہ برہمدا بکٹی جو ہے وہ خانزادہ عبدالودود کے نام پہ کوئی بزنس مین ہے, اس کے ساتھ پارٹنر تھا, دبئی میں ان کا کاروبار تھا, اور جب یہ افغانستان آ گئے تو نیٹو کے لیے جتنے بھی لوجسٹک کا وہ پروجیکٹ ہے یہ اکٹھے کر رہے تھے, مگر اس کے افغانستان آنے کے بعد وہ سارے پروجیکٹس اس نے اپنے نام پہ کیے اور عبدالودود کو اپنے سے الگ کر دیا ہے. بظاہر یہ ایک سٹوری انہوں نے بنائی تھی کہ عبدالودود جو ہے نا اس کو مارنا چاہتا ہے, مگر بعد میں ہم نے ان سے کہا کہ بھئی یہ عبدالودود کا تو صرف آپ نام لے رہے, اب آپ اتنا بڑا کام کر رہے, یہ تو سبھی جانتے ہیں کہ اس میں پاکستان کا ہاتھ ہو گیا. پھر بعد میں اس نے تسلیم کیا کہ ہاں ٹھیک ہے اس میں پاکستان کا ہاتھ ہے, میں خود جو ابھی اس وقت اسلام آباد میں رہ رہا ہوں ان کے حمایت ہے میرے ساتھ اور میں ان کے لیے کام کرتا ہوں.
یہ حاجی ایوب نے آپ کو مانا کہ وہ آئی ایس آئی کی ہیلپ لے رہے ہیں اور اسلام آباد میں جو رہ رہے ہیں اس کے پیچھے آئی ایس آئی کا ہاتھ ہے؟
جی, اس نے اس کا وجہ یہ بتائی کہ وہاں پر اس کی ذاتی دشمنی ہے کنڑ میں. افغانستان کا ایک سینیٹر ہے رفیع اللہ, اس کے بانجے کو حاجی ایوب کی بھائی نے مارا ہے اور وہ پاکستان میں تھے. اس نے کہا کہ میں تو کبھی نہیں چاہتا تھا کہ پاکستان کا ساتھ دو, بظاہر اس نے ایسا کہا, مگر مجھے ذاتی دشمنی میں ایسے پسایا گیا کہ میں عیسائی کا ساتھ دوں, اور انہوں نے ساتھ میرا دے کے میرے دشمنوں کو پکڑوایا. جو سینیٹر رفیع اللہ کے بانجے تھے اس کو میں نے پاکستان میں پکڑ لیا اور اس کو ان کے ایس آئی کے کومک سے مار دیا, اور اس وقت میں جو ہے نا ابھی بالکل ان کے ساتھ میرے روابط اچھے ہیں, اور تم اگر یہ کام کرو, مجھ سے انہوں نے کہا کہ تمہارا جو بھی جو ابھی مشکل ہے پاکستان کے ساتھ اس کو میں ختم کر دوں گا، تم اگر چاہو تو پاکستان کی نیشنلٹی میں آپ کو دوں گا، ادھر تمہارے لیے گھر دے دیں گے، تم افغانستان میں کام کرو، اپنے کنسٹرکشن کمپنی کام کرو، مگر تمہارے پاکستانی نیشنلٹی بھی ہوگی جیسے میری ہے، میرے پاس دو پاسپورٹ ہے، انہوں نے دونوں پاسپورٹ دکھائے اور یہ سب
آپ کو کافی لالچ دیا انہوں نے کہا کہ اگر سیکورٹی بھی ہوگی پیسہ بھی ہوگا
اگر آپ پاکستان میں نہیں رہنا چاہتے ہم آپ کو باہر بھی بھیج سکتے ہیں۔
سو آپ کو وہ کنسٹرکشن کمپنی سے ایک نامہ نگار سے ہٹا کر آپ کو ایک کلر بنانا چاہتے تھے؟
بظاہر تو ان کا ایسا ہی پلان تھا اور انہوں نے ایسا ہی مجھ سے کہا تھا،
اسی لیے آپ نے سوچا کہ یہاں سے نکل جانا بہتر ہے۔
میں نے اسی لیے سوچا کہ جو میرے فیملی ہے وہ میری کمزوری ہے، میں اپنے فیملی کے ساتھ افغانستان میں نہیں رہ سکتا، اس لیے کہ میرے کسی بھی بچے کو اغوا کر سکتا ہے اسکول جاتے وقت یا باہر جاتے وقت پارکنگ میں کسی بھی جگہ۔
نواب اتنی کھل کے بات کر رہے ہیں تو یہ بھی بتائیے کہ آپ کی بھی کسی خفیہ ایجنسی کے ساتھ آپ کے تعلقات ہیں؟
نہیں، میرا کسی خفیہ ایجنسی کے ساتھ کوئی تعلق نہیں ہے۔ میں نے جو افغان ایجنسیوں کے جو بات کی وہ تو ظاہر ہے ہمارا گورنمنٹ ہے، ہمارا ملک ہے، اور جو کام ہمارے ملک کے لیے ہمارے ملک اور قوم کے منافع میں نہیں ہوگا وہ تو ہر افغان کا فرض ہے اپنا گورنمنٹ کے ساتھ۔
لیکن اب جو آپ کی جو مشکلات ہے، جو ابھی یہ جو برمدہ مکتی کو مارنے کی پلان تھا، تو آپ نے کب سوچا کہ بہت ہو گیا، اب جان کو خطرہ ہے اور افغانستان سے باہر نکل جائیں؟
جب حاجی ایوب دبئی سے واپس کابل نہیں آیا اور وہ سیدھا اسلام آباد چلا گیا تو اس کے آنے کا چانس تو بالکل نہیں تھا کہ جب تک یہ کام اگر نہیں ہو جاتا تو وہ کابل آتا ہی نہیں، اور اس کا وہاں رہنا بھی ہمارے لیے خطرہ تھا۔ انہوں نے جو ایک مہینے کا ڈیڈ لائن دیا تھا وہ بھی پورا ہو گیا، اس کے بعد انہوں نے فون پہ کہا کہ بھائی آپ کا ایک مہینہ ختم ہو گیا پر آپ نے یہ کام نہیں کیا، تو آپ کو پتہ ہے کہ اگر نہ کرنے کی صورت میں ہم کیا کر سکتے ہیں۔ ان کے یہ سارے باتیں ریکارڈ ہے جو وہ ہم سے بات کرتے تھے۔
کہاں سے فون آتے تھے آپ کو؟
یہ اسلام آباد سے آتے تھے، پاکستان سے دو تین بار ان کے فون آ گئے، پھر بھی انہوں نے کہا کہ ہم آپ کو کچھ اور بھی ٹائم دے دیں گے، بہرحال آپ کو یہ کام کرنا پڑے گا، اور اگر آپ نے یہ کام نہیں کیا ہم کیا کر سکتے ہیں وہ تو پھر آپ جانتے ہیں۔
سو آپ کو وہ فورس کرنے لگے، ایک طریقے سے بلیک میل کرنے لگے؟
میں صرف اپنی اس کمزوری کو ختم کرنے کے لیے، اپنے بچوں کو محفوظ رکھنے کے لیے مجھے افغانستان چھوڑنا پڑا۔
اب کون کون سے آپ کے فیملی ممبر آپ کے ساتھ ہندوستان آئے ہیں؟
میری وائف اور چار بچے ہیں۔
کافی مشکل ہوا ہوگا اپنا گھر بار چھوڑنا، اپنا باقی پریوار کو چھوڑنا؟
ظاہر ہے اپنا ملک چھوڑنا آسان بات نہیں ہے، اپنے ملک میں یعنی کہ میرے علاقوں کا کاروبار تھا، کنسٹرکشن کا بزنس تھا، میڈیا میں میرا کام تھا، جان پہچان تھی، پورے افغانستان کے لوگ تقریباً مجھے جانتے ہیں، یہ سب کچھ چھوڑنا کوئی آسان بات نہیں ہے۔
یہ بتائیے کہ اب آپ کا کیا پلان ہے؟ آپ ریفیوجی سٹیٹس چاہ رہے ہیں ہندوستان میں؟ آپ یونائیٹڈ نیشنز کے افسران کے ساتھ آپ کی رابطہ؟
میں تو آیا اسی مقصد سے ہوں، تو امید ہے کہ میرے ساتھ جو ہے نا یونیچار آفس والے ہیلپ کرے اور مجھے جن اس پرابلم میں میرا ساتھ دے۔
جی نواب محبت، بہت بہت شکریہ آپ ہمارے اسٹوڈیو میں آئے۔
شکریہ آپ کا،
ہم دعا کریں گے کہ آپ ہمارے ملک میں محفوظ رہیں۔
تھینک یو۔
اسی کے ساتھ ہم افغان جرنلسٹ نواب محمد کے ساتھ فیئر اینڈ اسکوئر کا یہ ایڈیشن یہیں ختم کرتے ہیں، اگلے ہفتے پھر ملیں گے اسی وقت لیکن ایک نئی ہستی کے ساتھ۔ شکریہ، نمسکار۔